अब आप देखिए कि यहाँ तक जितनी भी आयात हुई उसमें हमें ये बात बहुत अच्छी तरह समझ में आ गई कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इताअत के बग़ैर दीन का कोई तसव्वुर नहीं है। दूसरी बात, हमें आयत 65 से ये भी पता चल गई कि सिर्फ इताअत ही नहीं करनी बल्कि दिल की खुशी बनाना है, क्योंकि यहाँ शर्त बड़ी गहरी लगा दी गई कि ला यजिदू फी अनफुसिहिम हरजन, और उससे अपने दिल में कोई तंगी भी महसूस न करें, मिम्मा कदईत, जो कि आपने फ़ैसला किया। इससे पता चलता है कि सिर्फ इंसान अपने अमल से ही मोमिन नहीं बनता, अल्लाह के नबी से मोहब्बत करने वाला नहीं बनता, बल्कि उसका दिल का एक्शन, दिल के अंदर क्या जज्बात हैं, दिल में क्या उठता है, ये सब कुछ भी उसके ईमान के अंदर असरअंदाज होता है। फिर वयुसल्लिमु तस्लीमा में और ज़्यादा बात है कि जिक्र भी ना करें। अमूमन देखिए कि लोग किसी चीज़ को मानते हैं ना, तो उसके दो तीन तरीके होते हैं। कुछ तो होते हैं जी जी करते रहते हैं, जी जी जी, वो ज़ुबान से जी होती है लेकिन दिल में हूँ हूँ हो रहा होता है, हाँ, लेकिन जरूरत नहीं होती बात करने की, और ये बुज़दिली की अलामत होती है। बस लोग दीन को सिर्फ जी जी की हद तक तो लेते हैं लेकिन उनके दिल खुश नहीं होते, और ख़ास तौर पे जबकि अल्लाह के नबी के की सुन्नतों की बात आती है, तो फिर उसके बाद कुछ होते हैं वो कर तो लेते हैं इस सोच में कि नेकी है, मसलन दाढ़ी रखना, मिसाल दे देती हूँ, या कोई और सुन्नत जिसको अब सिर्फ लोग सुन्नत ही समझ के चले अगर करते हैं। अब ये चीज़ें कर तो लेते हैं लेकिन दिल में कुड़ते रहते हैं, हाय क्यों, मसला है क्या था, अगर क्लीन शेव सुन्नत होती क्या था, अगर ये मसला होता और ये वो होता, तो वो दिल की घुटन जो है ना, अल्लाह ताला इस आयत में उसको भी निकालना चाहते हैं। पीछे हमने देखा कि मुनाफिकों का रवैया क्या था, कि वो अपनी मुनाफकत पर मुवाफकत का पर्दा चढ़ाना चाहते थे, यानी उसका लिबास ओढ़ना चाहते थे, जिसमें उन्होंने यही कह दिया आयत 62 में हमने देखा था, इन अरतना इल्ला एहसानम व तौफीका, कहते थे कि बस हम तो सेट करना चाहते हैं, हम सेटल करना चाहते हैं। इसी को आज के दौर में असिमिलेशन कहते हैं लोग, कि बस असिमिलेट होके रहो, जहाँ रहो तुम डिफरेंट ना दिखो, लोगों को पता ना चले कि तुम्हारा दीन क्या है, तुम्हारा अकीदा क्या है, बस, वरना बंदा बहुत नज़रों में आता है। बाज़ दफ़ा माएँ अपने बच्चों को गलत किस्म की पार्टीज़ और वो चीज़ें जो स्कूलों में अपने दीन के नाम पे होती हैं उन पे भी जाने देती हैं, क्या सोच के कि नहीं फिर मेरा बच्चा अपने आप को अलग अलग महसूस करता है। तो इसी में लेट होने को यहाँ निफाक कहा गया, उस सूरत में जबकि उसके ऊपर इस्लाम की वजह से चोट पड़ती है और इस्लाम की वजह से तकलीफ हो, यानी इस्लाम ने इस चीज़ को जो पसंद नहीं किया। फिर उसके बाद यहाँ एक सच्चे मोमिन का तरीका बता दिया कि वो सिर्फ ज़ुबान की हद तक अल्लाह के नबी के लाए हुए दीन को पसंद नहीं करता, बल्कि वो हर इख्तलाफी मसले में, चाहे वो दीन का मामला हो या दुनिया का, अखलाक का मामला हो, तिजारत का हो, शादी का हो, इस्लाम का कोई रुख हो, वो उसमें अल्लाह के नबी को हकम मानता है। हमारे यहाँ नमाजों और सुन्नतों और फ़राइज़ में तो अल्लाह के नबी को हकम मान लिया जाता है, लेकिन तौर तरीक़ों में, ज़िंदगी गुजारने में ये चीज़ें हमें दुरुस्त नहीं होती। और दूसरी बात, इस आयत से हमें जो पता चली कि अल्लाह के नबी का फरमान सुनकर कोई तंगी, कोई एहसास कमतरी, कोई महरूमी तक न दिल में आए, बल्कि इस पे इंसान दिल की गहराइयों से खुशी महसूस करे। और तीसरी चीज़, खुले दिल से इसको फिर तस्लीम कर ले, अपने ऊपर नाफिज कर ले। तस्लीमा क्या है कि फिर इसके मुताबिक ज़िंदगियां बदलने लगें। इंसान की सूरत को देख के पता चले कि ये नबी का उम्मती है, उसके घर को देखकर, उसके उठने बैठने को देखकर, उसकी खुशी गमी को देखकर पता चले कि ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का उम्मती है। इसके अलावा सारे दावे झूठे हैं। अब यहाँ अल्लाह ताला ऐसे लोगों की बात बयान करने के बाद कि जिनको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बातें बड़ी बोझल लगती हैं और जो इसके ऊपर बहुत ही ज़्यादा मुश्किल खड़ी कर देते हैं, फरमाया कि इनको तो ये छोटी छोटी बातें इतनी बड़ी लगती हैं, छोटी छोटी सुन्नतें इनकी चीखें निकलवा देती हैं, लेकिन अगर कभी इनके साथ कुछ ऐसा मामला होता, क्या? आयत 66 को देखते हैं, वलौ अन्ना कतबना अलैहिम अन इक्तुलू अनफुसकुम अविखरुजू मिन दियारिकुम मा फअलूहु इल्ला क़लीलुम मिनहुम, और अगर हम इन पर हुक्म करते कि हलाक करो अपनी जानों को या छोड़ निकलो अपने घरों को, तो ऐसा हरगिज़ ना करते मगर थोड़े इनमें से, और अगर ये थोड़े कर लेते तो क्या होता, वलौ अन्नहुम फ़अलू مَا يُوَذُّونَ بِهِ لَكَانَ خَيْرَ اللَّهُمْ وَأَشَدَّ تَثْبِيتًا. اور اگر یہ لوگ کریں وہ بات جس کی ان کو نصیحت کی جاتی ہے تو البتہ بہتر ہوتا ان کے حق میں اور زیادہ ثابت رکھنے والا ہوتا دین میں. اور کیا ان کو ملتا اس کے بدلے میں؟ وَإِذَا لَآتَيْنَاهُمْ مِنْ لَدُنَّا عَجْرًا عَظِيمًا. پھر البتہ ہم اس وقت ان کو دیتے اپنے پاس سے بہت بڑا ثواب. اور کیا دیتے؟ وَلَهَدَيْنَاهُمْ صِرَاطًا مُسْتَقِيمًا. اور ہم البتہ چلا دیتے ان کو سیدھی راہ پہ. یہ تین آیات بہت ہی خوبصورت طریقے سے اللہ سبحانہ تعالیٰ نے پچھلی آیات کے جواب میں یہاں رکھیں کہ یہ منافق جو چھوٹی چھوٹی قربانیاں تو دے نہیں سکتے یہ بڑے بڑے حکموں پر کہاں آتے. اگر ان کو حضرت ابراہیم علیہ السلام کی طرح بیٹے کی گردن پہ چھری چلانے کا حکم دے دیا جاتا تو پھر یہ کہاں اس کے اوپر چل سکتے تھے؟ کہاں ان کا معاملہ ایسا ہو سکتا تھا کہ یہ بات مانتے؟ یہاں لو کہہ کر اگر کے معنوں میں, یعنی یہ ہوا نہیں, نہ اللہ نے کبھی کسی شریعت میں یہ حکم دیا نہ دیا دے گا, لیکن بالفرض محال یعنی جسٹ فار سپوزیشن, سپوز کر لو, امیجن کر لو کہ اگر کبھی ان کو یہ حکم دیا جاتا کہ اپنی جانوں کو قتل کر دو. پیچھے بنی اسرائیل کے تذکروں میں ہم پڑھ چکے کہ بچھڑے کی پوجا کرنے والوں کو قتل کا حکم دیا گیا تھا, حالانکہ امت مسلمہ میں کسی موقع پہ یہ نہیں کہا گیا کہ کسی گناہ کی سزا میں اپنے آپ کو قتل کر لو. تو اللہ تعالیٰ کہتے ہیں کہ اگر ہم ان کو قتل کا حکم دے ہی دیتے, اپنی جانیں مار لو, قتل کر لو, اس طرح کر لو, یا پھر اپنے گھروں سے نکل جاؤ, اب اخرجوا من دیارکم, اپنے گھر چھوڑ دو یعنی ہجرت کر لو, تو ما فعلوہ, یہ نفاق والے لوگ تو کبھی نہ کرتے. اب دیکھیے کہ ان آیات سے پیچھے بشر کا واقعہ گزر چکا, جس نے اپنے جھگڑے کے فیصلے کے لیے پہلے کعب بن اشرف یہودی کو تجویز کیا, پھر مجبور ہو کر اللہ کے نبی کے پاس آیا, اور آپ کا فیصلہ چونکہ اس کے خلاف تھا تو یہ اس پہ راضی نہ ہوا, پھر حضرت عمر کے پاس پہنچا, اور جب یہ واقعہ مدینہ میں مشہور ہو گیا تو یہود نے مسلمانوں کو آر دلائی کہ تم کیسے لوگ ہو جس رسول کو مانتے ہو, جس کی اتباع کا تم دعویٰ کرتے ہو, مگر اس کے فیصلوں کو تسلیم نہیں کرتے. ہاں دیکھو, یہود کو تو ان کے گناہوں کی توبہ کے ضمن میں یہ حکم ملا تھا کہ تم ایک دوسرے کو قتل کر دو, بچھڑے کی طرف اشارہ ہے. ہاں ہم نے تو اس شدید حکم کی بھی تعمیل کی, اور جب ہمارے 70 لوگ مارے گئے تو اگر تمہیں کوئی ایسا حکم دیا جاتا تو تم کیا کرتے؟ اس پر رعایت نازل ہوئی تھی وَلَوْ أَنَّا كَتَبْنَا عَلَيْهِمْ. تو بات کو دیکھیے کہ جیسے کل کچھ لوگ ایسے تھے بشر جیسے کہ جو اللہ کے نبی کی موجودگی میں بھی اس دور کے یہودی نظام کے پاس فیصلے لینے جاتے تھے, اگر آج بھی دیکھے تو کیسا نہیں ہے؟ کتنے لوگ ہیں جو اسلام کے اوپر آنے کے باوجود ان کو قانون اور قوانین سارے انگریز کے اچھے لگتے ہیں, اور اسلامی شریعت کو نافذ ہونے سے زیادہ ان کو برٹش لا اچھا لگتا ہے. جیسے کل کے دور کے لوگ تھے ویسے ہی آج کے بھی کچھ مسلمان ایسے ہو سکتے ہیں. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ لوگ, یہ ایسے نفسیاتی جھٹکوں کے وقت جب نبی کی بات نہ مانیں تو بتاؤ یہ بڑی بڑی قربانیاں کہاں دیں گے؟ ایسا شخص جو اللہ کے نبی کو منصف نہیں مان سکتا, آپ کو حاکم نہیں مان سکتا, پھر وہ اس سے زیادہ کیا کرے گا کہ اپنی جان دے یا اپنا گھر چھوڑ دے؟ وہ لوگ جو اپنی مرضی, اپنے بزرگ کی بات کو چھوڑ کر اللہ کے نبی کی بات کو ماننا مشکل سمجھتے ہیں, جن کو کسی کا فتویٰ, کسی کا قول روک لیتا ہے اللہ کے نبی کی بات کو ماننے میں, پھر بتاؤ اگر یہ اس بات کا حکم دے دیے جاتے کہ وہ کچھ کام کریں تو کیسے کرتے؟ ہاں مگر اللہ قلیل منہم, تھوڑے ان میں سے ہیں. یہ قلیل کون تھے؟ اس کے بارے میں آتا ہے کہ ابو بکر صدیق نے یہ آیت سن کر کہا, اگر یہ حکم نازل ہوتا یعنی کہ خود کو مارنے کا یا اپنے گھروں کو چھوڑنے کا, تو خدا کی قسم سب سے پہلے میں اپنے آپ کو اور اپنے گھر والوں کو اس بات پر قربان کر دیتا. اور انہوں نے کیا؟ دیکھیے, اب اخرجوا من دیارہم والی بات تو ہو گئی نا, یعنی یہاں جب ہوا کہ اخرجوا, اب اخرجوا من دیارکم, تو ابو بکر نے تو گھر چھوڑے, گھر تو بہت سارے صحابہ نے چھوڑ دیے تھے, تو اس سے پتہ چلتا ہے کہ قتل کا حکم نہیں آیا لیکن ہجرت کا حکم جو آیا تھا اس کو بہت سارے لوگوں نے کیا. بعض روایات میں آتا ہے کہ اس آیت کے نازل ہونے پر اللہ کے نبی نے فرمایا, اگر یہ حکم خود کشی یا ترک وطن کا اللہ کی طرف سے آ جاتا تو ابن ام عبد, یہ حضرت عبداللہ بن مسعود کی کنیت تھی, یہ ضرور اس پر عمل کرتے. اور رہا دوسرا معاملہ ترک وطن کا, تو بہت سارے صحابہ کرام نے تو عمل کر کے دکھا دیا کہ وہ اللہ کے لیے اپنے ملک, اپنے گھر, اپنی جائیدادیں, تجارتیں سب چھوڑ سکتے ہیں, اور وہ مدینہ کی طرف چل پڑے. हाँ ऐसे मुश्किल हुक्म करने तो मुश्किल है, लेकिन वलौ अन्नहुम फ़अलू, और अगर वो कर लेते, अगर इससे करते तो फ़ायदा क्या होता। अब इन फ़ायदों को सामने रख के अगर हम अपना मुहासबा करें तो बहुत ही खूबसूरत बात समझ आती है। और वो क्या कि जब तक मुश्किल हालात में अल्लाह के दीन पे बंदा न जमे, कत्ल हो, घर छोड़ना हो, घर को ख़राब करना है, कुछ ऐसे मामलात हैं कि जिसका इंसान की ज़िंदगी के अंदर बहुत गहरा असर हो, जब तक ये ना करें उस वक्त तक इंसान का ईमान मजबूत नहीं होता। वह अशद्द तस्वीता, साबित कर देता, अल्लाह के हुक्मों पर जम जाने से ईमान की इस्तकामत मिलती है। मीठी मीठी जन्नत सबको बड़ी आसान लगती है, लेकिन वो ईमान कोई काबिले भरोसा ईमान नहीं होता। जो खुश अच्छे दिनों का ईमान हो, हंसते के साथ तो सब हंसते हैं, असल बात है कि रोते के साथ हंसना और उस वक्त दीन को लेके चलना, ये बहुत ही ज़रूरत, बहुत बड़ी ज़रूरत होती है। तो ऐसे लोगों को अल्लाह ताला खुशखबरियाँ दे रहे हैं कि जो ऐसे झटकों में जम गए, जिन्होंने अल्लाह के नबी के साथ ना सिर्फ ये के लफ्ज़ों का ताल्लुक़ रखा बल्कि आपको ज़िंदगी के हर मामले में हकम बनाया। ख़ानदान आड़े आया तो आने दीजिए, बिरादरी ने छोड़ा तो छोड़ने दीजिए, मुआशरे में मिसफिट हो गए तो हो गए, स्टेटस डाउन हो गया तो हो गया, गेटअप ख़राब हो गया तो हो गया, लेकिन इससे फ़ायदा क्या हुआ कि वह अशद्द तस्वीता, साबित कदमी आ गई, इंसान जम जाता है। दुनिया में भी आप देख लें, ये कोई सिर्फ दीन का ताल्लुक नहीं है, दुनिया में आप देखिए कि वो दोस्त जो सिर्फ अच्छे दिनों के दोस्त हों वो अमूमन फिर मुश्किलात में छोड़ जाते हैं, लेकिन जो आपकी मुश्किल में आपका साथ ना दे, छोड़े, उसके लिए तो आपके दिल में ऐसी जगह बन जाती है। आप कहते नहीं, फलां वक्त सब छोड़ गए थे, इसने मुझे मदद की। माल की मदद हो सकती है, अखलाकी मदद हो सकती है, स्पिरिचुअली इंसान को सपोर्ट करना हो सकता है। तो जो बंदा दुख सुख में काम आ जाता है वो आपका हमेशा का बंदा बनता है। बिल्कुल इसी तरह याद रखिए कि जब तरक्की होती है ना, जब बहुत ऊपर ऊपर चढ़ता है बंदा किसी जगह, वो इस्लाम हो, वो कोई नाम हो, वो कोई मिशन हो, वो कोई ऑर्गेनाइजेशन हो, जब तरक्कियां हो रही होती है ना हर तरफ से, वाह वाह सुभान अल्लाह, तो हर बंदा उसमें जुड़ना चाहता है। उन दिनों में वो हक के लिए तो जाएगा, लेकिन वो उस तरक्की के लिए जाता है। लेकिन जब कहीं कोई डाउनफॉल आया, जब कभी इस्लाम पे कोई सख्ती आई, ओहद की कैफियत हुई, आप यहाँ ये समझ लें कि बदर की कैफियत होती है तो अब्दुल्ला बिन उबई जैसे लोग गिरोह में शामिल हो जाते हैं, लेकिन ओहद की कैफियत आती है तो लोग छटने लगते हैं, क्योंकि जो लोग जाहिर परस्त होते हैं ना उनकी नज़र नतायज पे होती है। हालांकि इस्लाम रिजल्ट ओरिएंटेड नहीं है, नतायज क्या भी हो आप बस अल्लाह ताला देखना चाहते हैं कोशिश क्या कर रहे हैं। आपको उस कोशिश के बदले में दुनिया में अशद्द तस्बीता वाली कैफियत मिलेगी। वइज़ल्ला आतैनाहुम मिन लदुन्ना अजरन नसीमा, अल्लाह अपने पास से अजर भी देगा। फतह या शिकस्त, कामयाबी या नाकामी, इरादा है काम करने का, हुआ कि ना हुआ, ये बात की बातें हैं। मिसाल है कि आप नियत कर लेते हैं अच्छे काम की, अब आपने उस रास्ते की सारी हर्डल्स को तय कर लिया, रुकावटें आती गईं, आप उनको तय करते 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 एक ऐसे एज पे पहुंचे कि जहां आपकी आखिरी हुज्जत तमाम हो गई। अब उसके बाद वो काम हुआ कि नहीं हुआ, इट्स इवन, इक्वल है, कोई बड़ा फर्क नहीं पड़ता। क्यों? कि आपका ईमान भी पुख्ता हो गया और आपने उसके अंदर अल्लाह से अजर भी पा लिया। लेकिन अगर दुनिया में नतायज अच्छे मिल जाएं तो बहुत आसान होता है बात को मानना। और ऐसी बंदा आप देखें, क्योंकि काम करे तो वो काम अच्छा भी हो जाए तो वाह वाह ज्यादा होती है, कोई काम करे और काम अच्छा ना हो तो फिर देखिए लोग क्या कहते हैं, आता ही नहीं था करना, गाड़ी चलानी नहीं आती, इतने झटके लगा दिए। जो बंदा काम करने वाले को देख रहा होता है ना, वो नतायज पे नजर नहीं रखता। सहाबे कराम का ईमान जो इतना पुख्ता था, उसकी वजह क्या थी कि उन्होंने रिजल्ट नहीं देखा था कि अल्लाह के नबी को 13 साल हो गए मक्का में, एक बात करो ला इलाहा इल्लल्लाह, रिजल्ट क्या निकल रहे हैं। वरना याद रखिए, ये लिख लें जुमला, बहुत बड़े फैसलों से बच जाएंगे जो बाद में इंसान के लिए अपनी ज़ात से भी गिरने का और अल्लाह की नज़रों से गिरने का सबब बनते हैं। और वो क्या कि रिजल्ट्स को देखकर हक के साथ नहीं लगना। अगर रिजल्ट्स को देख के हक के साथ लगते तो हजरत नूह नाकाम इंसान थे। सहाबे कराम अगर रिजल्ट ओरिएंटेड होते तो फिर मक्का में सारे छोड़ चुके होते, एक एक करके सब छोड़ते। लो एक साल हो गया कोई आया ही नहीं। आपको पता है जब मक्का से मदीना हिजरत हुई थी तो टोटल कितने सहाबा थे उस वक्त तक, मुट्ठी भर। बदर में ही देख ले 313 गए थे जो वहां थे, बाकी कुछ घरों में होंगे। यानी इतने साल की जिद्दोजहद के बाद थोड़े थे, लेकिन क्यों थे? اس کا یہ نتیجہ نہیں تھا کہ نبی صلی اللہ علیہ وسلم ناکام ہے، بلکہ وہ جو تھوڑے تھے ان کے ایمان کو پختہ کیا جا رہا تھا، اللہ تعالیٰ کھرچ کھرچ کے اندر ان کے ایمان لا رہا تھا، اور جب ان کے اندر تثبیت آ گئی، دل جم گئے ہدایت پر، تو پھر اللہ تعالیٰ کی طرف سے خوشخبریاں آنے لگی. وَإِذَا لَآتَيْنَاهُم مِّن لَّدُنَّا أَجْرًا عَظِيمًا، پھر ہم اپنے پاس سے اجر دیں گے. وَلَهَدَيْنَاهُم صِرَاطًا مُّسْتَقِيمًا، پھر ہم ان کو سیدھا راستہ دکھائیں گے. وہ کیسا راستہ ہوگا؟ یعنی اللہ کے رسول کی اطاعت کی برکت سے ان کو وہ راستہ مل جائے گا جو ان کو پھر ایسی جگہ پہ پہنچا دے گا جہاں عمل کرنا اور آسان ہو جاتا ہے. دیکھیے، جو بندہ اپنے علم کے مطابق عمل کرتا ہے نا، پھر اللہ تعالیٰ اس کو مزید علم دینے لگتا ہے. وہ لوگ جب اللہ تعالیٰ کی طرف چل پڑتے ہیں تو پھر وہ سیدھے راستے پہ چلتے ہیں، اور ایسے ہی لوگ کامیاب لوگ ہیں. اصل جو بات سکھائی جا رہی وہ یہ ہے کہ تم یکسو ہو جاؤ، تم اللہ کے دین کا دامن پکڑ لو. فتح ہے یا شکست ہے وہ چھوڑ دو، منزل پہ پہنچے نہیں پہنچے چھوڑ دو، بس کل اللہ کو یہ کہہ دینا کہ اللہ تعالیٰ ہم راستے کے راہی تھے، ہم چل رہے تھے، جہاں موت آئی ہم رک گئے، جو کر سکے وہ کر لیا، جو نہیں کر سکے اس کو نہیں کیا جائے گا. تو لہٰذا ان آیات کو سن کے صحابہ کرام کے ایمان پر اور بھی زیادہ انسان کو رشک آتا ہے کہ اللہ تعالیٰ تو ہمیں بھی ایسا ایمان دے کہ واقعی ہم آپ کو اپنے دین، آپ کے دین کے اوپر جم جائیں. یہاں لفظ تسبیح جو ہے نا، اس کو دپڑتے ہوئے تو مجھے ایسے لگ رہا ہے کہ بہت گہری جڑیں کھود کے، یعنی بڑی گہری زمین کھود کے کسی درخت کو لگایا گیا. اب اس کی جڑیں زمین کے اندر چلی گئیں، اب آپ 10 لوگ بھی مل کے اس درخت کو ہلانا چاہیں تو نہیں ہلا سکیں گے. کیوں؟ کہ وہ درخت کی جڑیں مضبوط ہیں. بالکل مشکلات اور آزمائشوں اور اللہ سے تعلق اور اطاعت رسول کی وجہ سے دل کے اندر ایمان پھر اس طرح جڑیں پکڑ جاتا ہے کہ پھر فتح اور شکست سے کچھ فرق نہیں پڑتا. اس کو یہ پتا ہوتا ہے کہ میں نے جان دینی ہے. وہ حضرت حمزہ تھے، احد کے میدان میں جان دے گئے، انہوں نے نہیں سوچا کہ میرے جان دینے سے کوئی فائدہ ہوا کہ نہیں ہوا. اس کے برعکس جو ظاہر پرست لوگ ہوتے ہیں، وہ جس کو کہتے ہیں کہ چڑھتے سورج کے پجاری بن کر صرف اچھے دنوں کے ساتھی ہوتے ہیں، تو اللہ تعالیٰ ایسے لوگوں میں سے کچھ لوگ جو مشکلات میں اللہ کے نبی کے ساتھ جم گئے ان کو کچھ خوشخبریاں دیتے ہیں. آیت نمبر 69 سے 17 دونوں آیتوں کو پڑھتے ہیں، پھر اس کی شان نزول دیکھیں گے، اور پھر اس میں سے کچھ باتیں اپنے عمل کی دیکھیں گے. فرمایا، وَمَن يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَٰئِكَ رَفِيقًا. اور جو حکم مانے اللہ کا اور رسول کا، بس یہ لوگ ان لوگوں کے ساتھ ہوں گے جن پر اللہ نے انعام کیا کہ وہ نبی اور صدیق اور شہید اور نیک بخت ہیں. اور کتنی اچھی ہے یہ رفاقت. ذالک الفضل من اللہ وکفا باللہ علیما، یہ ہے فضل اللہ کا اور کافی ہے اللہ جاننے والا. بہت ہی خوبصورت آیتیں. اگر پچھلی آیتوں سے ان کا ربط دیکھ لیں تو اوپر اللہ تعالیٰ کی اور رسول کی اطاعت پر خاص مخاطبین سے اجر عظیم کا وعدہ تھا، اب ان آیات میں کلیہ بتایا گیا. یعنی پہلے ایک عام طور پہ وعدہ کر لیا کہ تم اللہ کی رسول کی اطاعت کرو گے تو بہت بڑا اجر ملے گا، لیکن اب یہاں طریقہ بتایا گیا کہ وہ کیسے ہوگا. اس آیت کی شان نزول میں ایک بڑا ہی خوبصورت واقعہ آتا ہے، اور اس کو سنتے اور بیان کرتے ہوئے ہم سب کو اپنے ایمان کو بھی دیکھنا ہے. ایک صحابی تھے حضرت ثوبان رضی اللہ عنہ، اللہ کے نبی کے پاس رہتے تھے، بہت ہنستے مسکراتے چہرے والے تھے، لیکن ایک دفعہ اللہ کے نبی نے ان کو دیکھا تو ان کا چہرہ اترا ہوا تھا، رنگ اڑا ہوا تھا. آپ نے پوچھا کہ ساتھی کیا ہوا، آپ تو ہمیشہ خوش رہتے ہیں، مسکراتے ہیں، آج آپ کے چہرے پہ تکلیف کے اثرات کیوں ہیں؟ تو کہا اللہ کے نبی صلی اللہ علیہ وسلم، تکلیف کوئی بھی نہیں ہے، نہ جسم میں درد ہے، نہ کوئی بیماری ہے، نہ کوئی دکھ ہے، لیکن آج ایک خیال ایسا میرے دل میں آیا کہ جس نے مجھے اداس کر دیا. کہا کیا ہوا؟ کہا آج بیٹھا ہوا یہ سوچ رہا تھا کہ جب میں اپنے گھر میں ہوتا ہوں اور ایک دم مجھے آپ کی یاد آتی ہے تو میں اپنے گھر کو چھوڑ کر آپ کے پاس آتا ہوں، مسجد میں آپ کو بیٹھا دیکھتا ہوں، آپ کے چہرے کو دیکھتا ہوں، میرا دل کھل جاتا ہے. کبھی میں اپنے کاروبار میں ہوتا ہوں، کام پہ ہوتا ہوں، یعنی دن میں مختلف کام کرتے ہوئے جب مجھے خیال آتا ہے آپ کا، آپ کی محبت میرے دل میں اٹھتی ہے، تو میں فوراً آ کے آپ کو دیکھتا ہوں تو میرا دل خوش ہوتا ہے. لیکن آج جس سوچ نے مجھے اداس کر دیا وہ یہ تھی کہ کل اگر میں جنت میں پہنچ بھی گیا تو میں تو بالکل عام درجے کی جنت میں ہوں گا، اور آپ تو اعلیٰ جنتوں میں ہوں گے، آپ کا مقام تو وہ مقام ہے جو اور کسی کو نہیں ملنے والا، وہاں اگر میرا دل چاہا آپ کو دیکھنے کو تو میں کس کو دیکھوں گا، یہ خیال مجھے اداس کر گیا۔ کبھی کہنے اور سننے والے کو آیا یہ خیال؟ پہلے اتنی بات سمجھ لیں، محاسبہ، ہم کن کی محبتوں میں جیتے ہیں، ہم کن کی ایک جھلک دیکھنے کے لیے تڑپتے ہیں، ہم کس سوچ کے ساتھ دنیا میں رہتے ہیں۔ اب جب یہ بات انہوں نے کہی تو اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم خاموش رہے، کچھ نہیں کہا۔ اور اتنے میں حضرت جبرائیل علیہ السلام یہ آیات لے کر آ گئے کہ کیوں غم کرتے ہو، وَمَن يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ، جو اللہ اور اس کے رسول کی اطاعت کر لے گا پھر وہ انعام والے لوگوں میں ہوگا، جو نبیوں میں، صدیقوں میں، شہداء میں اور صالحین میں ہوں گے۔ اور اسی بات کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنے لفظوں میں فرمایا کہ صحابی غم نہ کرو، المرء مع من احب، آدمی اسی کے ساتھ ہوگا جس سے وہ محبت کرے گا۔ اور صحابہ کرام کہتے ہیں کہ جتنی خوشی ہمیں اس آیت کے نازل ہونے سے اور اللہ کے نبی کے اس حکم کو ماننے اور سننے سے ہوئی تھی، اس سے زیادہ خوشی ہمیں کسی اور چیز سے نہیں ہوئی۔ کیوں؟ کیونکہ اللہ کے نبی سے محبت میں وہ بڑے سچے تھے، یہ مانتے تھے۔ عمل میں کمزوری ہو سکتی ہے، درجوں میں فرق ہو سکتا ہے، لیکن دل میں کھوٹ نہیں ہے۔ اللہ کے نبی کے بارے میں کبھی کسی سچے صحابی کے دل میں ہلکا سا شبہ تک نہیں آیا، بدگمانی نہیں ہوئی، کبھی لوگوں نے پیدا کرنی چاہی۔ جیسے کہ پیچھے ہم پڑھ چکے کہ اللہ کے نبی کے اوپر مال غنیمت میں سے چادر چوری ہونے کا ایک الزام آ گیا، اسی طرح آگے آپ پڑھیں گے انشاءاللہ سورۃ توبہ میں تو اتنی کانا پھوسیوں کا تذکرہ ہے کہ جو منافق ہر وقت اللہ کے نبی کے بارے میں کہتے، کبھی کہتے یہ بڑے کانوں کے کچے ہیں، ان کو جو کہہ دیں وہی مان جاتے ہیں، ان کی اپنی تو کوئی رائے ہی نہیں ہے، ان کو تو کوئی طریقہ ہی نہیں آتا، ان کو تو یہ نہیں، ان کو تو وہ نہیں آتا، یہ باتیں وہ کرتے تھے۔ لیکن الحمدللہ سچے صحابہ کے دل میں کبھی ان باتوں کے جو نتیجے میں خرابی نہیں آئی، بلکہ پیچھے جو واقعہ ہم پڑھ چکے حضرت زبیر کا اور اس کا، تو اسی کے موقع پہ تو حضرت عمر نے جب فیصلہ کیا تو ان کو فاروق کا لقب ملا۔ یعنی جتنی مخالفت کی آندھیاں چلتی تھی اتنے صحابہ کرام کے ایمان جو تھے وہ پختہ ہونے لگتے تھے، اور اس طریقے سے وہ سچے دل سے اللہ کے نبی کی طرف آتے تھے۔ تو یہ وہ لوگ ہیں جن کو اصل میں جو خوشخبریاں دی جا رہی ہیں وہ کہاں سے دی جا رہی ہیں؟ اطاعت اللہ اور اطاعت رسول سے۔ اور یہاں اگر میں آیت کو ساتھ لیتے ہوئے سورت الفاتحہ کی آخری آیت بھی حوالے میں دے دوں، وہاں آپ کو اس کا حوالہ دیا تھا، ہم دن رات 17 بار کہتے ہیں اہدنا الصراط المستقیم، اللہ سیدھے لوگوں کا راستہ، صراط الذین انعمت علیہم، مانگتے ہیں نا اے اللہ انعام والوں کا راستہ، تو اس آیت کی تفسیر یہاں ہے، مع الذین انعم اللہ علیہم سے لے کے آگے تک۔ تو اس آیت کا نمبر آپ سورت الفاتحہ کی تفسیر میں لکھ سکتے ہیں اور یہاں سورت فاتحہ کا تذکرہ کر سکتے ہیں، اور ہم اپنے عمل کے لیے بھی دیکھ سکتے ہیں کہ ہم صبح شام جب کہتے ہیں کہ انعمت علیہم کا راستہ دے دے، تو کیا پھر ہم اس راستے پہ چلنے کے لیے اطیع اللہ اور اطیع رسول کے حکم پر عمل کرتے ہیں؟ اور کیا ہم انعام والے لوگوں میں خود کو پانے کے لیے وہ قربانیاں دینے کے لیے تیار ہیں؟ کیا ہم چاہتے ہیں کہ ہمیں بھی ایک اچھی کمپنی ملے؟ ایسے لگ رہا ہے کہ مع الذین انعم اللہ علیہم کہہ کر اللہ تعالیٰ نے خوشخبری دے دی، اور وہ کیا کہ سنتوں کی اتباع کرنے والے، اللہ کے نبی کی اتباع کرنے والے کو اچھی کمپنی مل جاتی ہے۔ تو آپ دیکھیے جب بندہ اللہ کے دین کی طرف آتا ہے اور خاص طور پہ جب سنتوں کو فالو کرتا ہے نا، تو کچھ لوگ چھٹنے لگتے ہیں، کچھ لوگ اس کے ساتھ فٹ نہیں ہوتے، وہ کہتے ہیں ہمیں شرم آتی ہے آپ کے ساتھ، آپ الگ رہیں، آپ یہ کریں، آپ وہ کریں، ہمیں آپ کا حال حلیہ نہیں پسند، آپ کا تعارف نہیں پسند۔ تو ایسا بندہ جب لوگوں کی طرف سے کٹنے لگتا ہے نا، تو اللہ تعالیٰ اس کو اپنی طرف بلانے لگتا ہے۔ اور آپ دیکھیں کہ دنیا میں ایسا ہوتا ہے نا کہ لوگ ان لیڈز کے پیچھے چلتے ہیں، سمجھتے ہیں نا ان لیڈز کو، بڑے لوگ، مشہور لوگ، فیمس لوگ، شہرت یافتہ لوگ، ٹرینڈ سیٹرز لوگ، جو کسی بھی سوسائٹی کے ٹرینڈز کو سیٹ کرتے ہیں۔ اللہ تعالیٰ یہاں ہمیں بہترین ان لیڈز کا راستہ دکھاتے ہیں، کیونکہ انبیاء کرام اللہ کی نظروں میں سب سے زیادہ بڑے عزت والے لوگ ہیں، ٹرینڈ سیٹر ہیں، یہ ان لیڈز تھے، باقی تو سب وہ لوگ ہیں جو بس اپنی مرضی سے کچھ نہ کچھ کر کرا رہے ہیں۔ تو اللہ تعالیٰ کہتے ہیں کہ تمہیں اچھی کمپنی چاہیے، अच्छे लोगों में तुम शामिल होना चाहते हो तो आओ फिर तुम कुछ काम करो। क्या करो? अतीउल्लाह और अतीउर रसूल। अब करने के बाद मिलेगा क्या? नबियों का साथ। नबीहीन का लफ्ज़ नबी की जमा है, ठीक है। और नबूवत क्या है? ये वहबी है, अल्लाह अता करता है, वहाब है ना वो। तो नबूवत के लिए कोशिश नहीं करनी पड़ती। यानी खुदा ना खास्ता आज हम में से कोई ये दुआ मांगना शुरू करे या कोशिश करे कि मैं कोई ऐसे तरीके अख्तियार करूँ, अल्लाह का कुर्ब पाऊँ, ऐसे ऐसे टोटके करूँ कि मैं नबी बन जाऊँ या रसूल बन जाऊँ, तो नहीं बन सकते। नबूवत सरासर अल्लाह का फैसला है, इसलिए नबी जीन पे तो हम बात नहीं करते। इसलिए कि जो अल्लाह ने भेज दी और लाखों 1 लाख से ज़ायद अंबिया कराम का तस्करा जो है वो हमें मिल जाता है। इसके बाद जो उम्मतियों में पहला दर्जा होता है वो सिद्दीकीन का होता है। यहाँ पॉइंट्स में लिखिएगा, इंसानों के मुख्तलिफ दर्जों का तस्करा है। जैसे तदरीज है ना, ग्रेजुअलिटी, पहले कोई एक दर्जे पे होता है, फिर सेकंड ग्रेड पे, फिर थर्ड में। इसी तरह इंसानों के गिरोह में सबसे बेहतरीन गिरोह नबियों का होता है, और जिसके ऊपर अल्लाह ताला चुनता है। और अल्लाह हर एक को नहीं चुनता, उसको पता है वो किसको चुने। लेकिन उम्मतियों में सबसे पहला दर्जा जो होता है ये सिद्दीकीन का होता है। सिद्दीक लफ्ज़ स्वाद दाल काफ से है, सिद्द और सिद्दीक फ़ईल का वजन है, मुबालगे का मानी है, मुबालगे का लफ्ज़ है यानी एग्जेजुरेशन है। इसका मानी होता है नहायत रास्तबाज, सच बोलने वाला, रास्त गुफ्तार, यानी वो शख्स जो अपने अकवाल में अपने अफाल में सच्चा हो, बहुत सच्चाई के साथ ज़िंदगी बसर करने वाला, जिसके कॉल और फेल में कोई तजाद ना हो। और नबूवत और सिद्दीकियत में सिर्फ एक दर्जे का फ़र्क होता है, यानी सिद्दीक को एक दर्जा ऊपर कर दें तो नबी होगा, और हर नबी सिद्दीक होता है, लेकिन हर सिद्दीक नबी नहीं होता। नबी सल्लल्लाहु अलैहि वसल्लम के उम्मतियों में से सिद्दीक का लकब अबू बकर सिद्दीक को मिला, क्योंकि उनके कौल और फेल में तजाद नहीं था, जाहिर जैसा था वैसे ही बातन था। वो उन्होंने उस वक्त अपने नबी की तस्दीक की जब लोगों ने आपको झुटलाया, उन्होंने उस वक्त दीन की सदाकत को माना जब लोगों ने दीन को झुटलाया। अल्लाह के नबी कहते हैं, मैंने जिस पर भी इस्लाम पेश किया वो कुछ लम्हों के लिए ज़रूर सोच में मुब्तला हुआ सिवाय अबू बकर के, झट से सुन के कहने लगे अशहदु अल्ला इलाहा इल्लल्लाह। और आप शायद जानते होंगे कि जब आपको नबूवत मिली तो उसके बाद आपने सबसे पहले तो हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा पे पैगाम पेश किया, औरतों में उन्होंने इस्लाम कबूल किया, और मर्दों में हज़रत अबू बकर ने 2-3 दिन के अंदर इस्लाम कबूल कर लिया, यानी जूँ ही इनको पता चला। और नबी सल्लम इनके दोस्त थे इस्लाम से पहले भी, तो उस वक़्त भी इनको रखा। इसीलिए आप देखिए कि अल्लाह के नबी कहते हैं कि मैं हर एक के एहसान दे सकता हूँ, लेकिन मैं अबू बकर के एहसानात का जवाब नहीं दे सकता। हर जगह आपके साथ दिखते हैं, ज़िंदगी में भी आपके साथ थे, कोई मौका ऐसा देखें, यानी इस पे पूरा मुकामे सिद्दीकियत पे एक लेक्चर तैयार है कि ज़िंदगी का कोई मौका अल्लाह के नबी की नबवी ज़िंदगी का देख लें, मौत तक, हत्ता के कब्र भी बनी तो सिद्दीक के साथ बनी। और रिवायत में आता है कि जब मेराज के मौके पे आप आसमानों पे गए थे तो वहाँ अल्लाह ताला ने एक फरिश्ते की शक्ल अबू बकर सिद्दीक की बना दी कि कहीं आज आपको यहाँ तन्हाई का एहसास ना हो, या आपको आज यहाँ अबू बकर की याद न सताए। इसी तरह हौज़े कौसर पे भी अबू बकर सिद्दीक अल्लाह के नबी के साथ होंगे। अबू बकर सिद्दीक सिद्दीकियत के मुकाम पर आए कि अल्लाह के नबी की ज़िंदगी में आपके मसल्ले पर आ गए, अल्लाह अकबर। लेकिन ये सिद्दीकियत का मुकाम सिर्फ दावे करने से नहीं मिलता। वो कुर्बानियाँ याद कीजिए जो अबू बकर ने दी, हिजरत का सुनकर यूँ रोने लगे जैसे कोई खुशी का मौका हो। तैयारी में थे, घोड़े तैयार, ऊँटनियाँ तैयार करके रखी हुई थी, चारा डलते थे उनको, अपने ग़ुलाम फुहैरा को पहले से तैयार रखा हुआ था कि जो ही हिजरत का हुक्म आएगा तो तैयार रहना। और जब अल्लाह के नबी चुपके से उनके पास आए कि अल्लाह ने मुझे हुक्म दिया और आप मेरे साथ जाएंगे, तो अबू बकर रोने लगे। हज़रत आयशा फरमाती हैं कि अगर मैंने अबू बकर को उस मौके पर रोते हुए ना देखा होता तो मैं कभी नहीं मान सकती थी कि कभी कोई खुशी से भी रो सकता है। इतनी खुशी थी, और वो हिजरत का सफ़र कुर्बानियों का सफ़र था कि जब जान की कीमत लगी हुई थी, 100 ऊँटों की जिंदा या मुर्दा हालत में लाएं, गारे सौर की 3 रातों की नेकियां अबू बकर सिद्दीक की, हज़रत अबू बकर की वो नेकियां हज़रत उमर की सारी नेकियों पे गालिब आ गईं। अल्लाह ताला ये सिद्दीकियत का मुकाम देता है मुश्किलात में से खड़ा करके। इसी तरह बाज़ कामों पे भी इस मुकाम को पेश किया गया। ترمزی کی ایک روایت ابو سعید الخدری سے، آپ نے فرمایا، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ سچا تاجر جو ہوگا قیامت کے دن وہ نبیوں، صدیقوں اور شہداء کے ساتھ ہوگا۔ اسی طرح اکرمہ کہتے ہیں کہ نبیوں سے مراد یہاں محمد صلی اللہ علیہ وسلم، صدیقین سے مراد ابو بکر صدیق، اور شہداء سے مراد عثمان ہے اور عمر، کیونکہ یہ دونوں بعد میں شہید ہوئے، اور حضرت علی بھی، اور صالحین سے مراد تمام صحابہ کرام ہیں۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ صدیقین کے ساتھ ہوں گے۔ کبھی بیٹھ کے ذرا سوچئے، یہاں ایک تو جمع کا صیغہ نا صدیق، لیکن صرف ابو بکر کا سوچ کے سوچئے، کبھی ہمارے دل میں یہ خواہش آتی ہے کہ ابو بکر کے پاس بیٹھیں، باتیں کریں، ان سے پوچھیں کیا گزری تھی، ان سے پوچھیں کہ اس وقت کیا ہوا تھا جب آپ کے انگوٹھے پہ سانپ نے ڈس لیا تھا اور آپ حرکت نہیں کر رہے تھے صرف اس وجہ سے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی آنکھ نہ کھل جائے۔ یعنی غار ثور میں ایک ایسا موقع بھی آیا کہ جب یہ اندر گئے، پہلے انہوں نے صاف کیا اس کو، سارے سوراخ بند کیے کہ کہیں کوئی کیڑا کوئی جانور نہ آ جائے، اور ایک سوراخ کھلا رہ گیا، اور اللہ کے نبی ابو بکر صدیق کے کیران مبارک پہ سر رکھ کے سو گئے۔ کیسا پیار تھا ابو بکر کو اللہ کے نبی سے، سفر میں حضر میں آپ کے آرام کا کیسا خیال رکھتے تھے، اور جب آپ کے آنکھ لگ گئی تو ابو بکر نے دیکھا کہ اس سوراخ میں سے کوئی جانور، کوئی کیڑا، موزی جان کیڑا نکل رہا ہے۔ اب اس ڈر سے کہ وہ کیڑا نکلے اور آپ کو ڈسے، یا ہوتے تو اٹھ کے ہم جیسے ہوتے تو پہلے ہی خوف پیدا کر کے بھاگ چکے ہوتے، لیکن ابو بکر نے اپنا انگوٹھا اس پہ رکھ دیا۔ کہنے کی بات اور ہے، واللہ ہی اس جگہ کر کے بات کرنی بڑی آسان ہے، عملی زندگی میں اس طرح کے سانپ اور بچھو ڈسوانا یہ صرف صدیقین کے ہاتھ میں آتا ہے۔ اور جب اللہ کے دین کے دفاع کے لیے، کیونکہ وہ اللہ کے نبی کا دفاع نہیں تھا، وہ اللہ کے دین کا دفاع تھا، ابو بکر کو پتا تھا کہ آج اگر اللہ کا نبی ان کفار کے ہاتھوں لگ گیا تو وہ اسلام کا چراغ جو ہے وہ گل ہو جائے گا۔ وہ کوئی شخصیت پرستی نہیں تھی، وہ اللہ کے نبی کو کیوں ہاتھوں کا چھالا بنا کے رکھتے تھے کہ کہیں ان کو کوئی تکلیف نہ ہو، اور کب اللہ کے نبی کی آنکھ کھلی؟ جب ابو بکر کی آنکھوں سے آنسو نکلے۔ آپ کے آنسوؤں سے آپ کی آنکھ کھلی، کہا کیا ہوا؟ کہا اللہ کے نبی بس کسی کیڑے نے یا سانپ نے ڈس لیا۔ آپ نے فوراً اپنا لعاب مبارک جو تھا آپ کے اس زخم پہ لگایا، جس کی وجہ سے آپ ٹھیک ہوئے۔ یہ صدیقیت کا مقام دعووں سے نہیں آتا، یہ نعتیں پڑھنے سے نہیں آتا، یہ صرف جھوم جھوم کے درود پڑھنے سے نہیں آتا، اس کے لیے کوشش کرنی پڑتی ہے۔ اور دعا کریں کہ اللہ ہمیں اس درجے پہ کھڑا ہونے کی تڑپ لگا دے۔ آج یہ نہیں ہے کہ یہ مقام ملے، آج تڑپ نہیں ہے، ہم چاہتے نیچے کھڑے ہیں بس، ٹھیک ہے، دیکھنا جنت کے دروازے میں کھڑے ہیں، یہ نہیں پتا ذرا سا قدم ہٹا تو نیچے سے باہر گریں گے۔ وہ آگے پیک پہ جانا چاہتے تھے کہ اگر گرے بھی تو بیچ میں گریں گے۔ مقام صدیقیت پانا یہ بہت اعلیٰ مقام ہے۔ آپ دیکھیے کہ اس کی مثال ایسی ہے کہ جیسے کوئی شخص کسی چیز کو دور سے دیکھ رہا ہو، یعنی نبی جو تھے وہ غیب کے پردوں کو اللہ تعالیٰ ان کے سامنے کھول دیتا تھا کبھی کبھی، جب اللہ چاہتا یا وحی کے ذریعے ہوتا وہ فرشتوں کو دیکھ لیتے، لیکن صدیقیت ایسی ہے کہ وہ چیز کو دیکھے اور دور دیکھے۔ حضرت علی سے کسی نے ایک دفعہ پوچھا کہ کیا آپ نے اللہ کو دیکھا؟ تو آپ نے فرمایا کہ میں ایسی چیز کی عبادت نہیں کر سکتا جس کو نہ دیکھا ہو۔ پھر کہا کہ اللہ کو ان آنکھوں سے تو نہیں دیکھا، لیکن اپنی روحانیت سے، یعنی مطلب مراد یہ ہے کہ اپنے تصور کی آنکھ سے اللہ کو دیکھا ہے۔ مراد کیا ہے کہ جب بندہ مقام صدیقیت پہ ہوتا ہے تو کھلی آنکھوں سے اللہ کو دیکھنے لگتا ہے۔ من الصدیقین والشہداء، اور شہداء شہید لوگ، شہداء کون ہیں؟ یہ وہ لوگ ہیں جنہوں نے شہادت دی۔ کس چیز کی دی؟ شین ہا دال اس کا روٹ ہے۔ امام رازی اس کی تفصیل کہتے ہیں، لکھتے ہیں، کہتے ہیں شہید بمانی فائل ہے، فائل کے وزن پہ، وہ شخص جس کے اندر اس بات کا جذبہ ہو کہ اللہ کے دین کی شہادت دوں یہاں تک کہ وہ جان بھی دے دے۔ شہادت کیا ہے؟ آخری درجہ ہے۔ ہم کہتے ہیں شہید وہ ہے جو اللہ کے راستے میں مارا گیا، ٹھیک ہے، لیکن یاد رکھیے یہ پرائم پیک ٹائم ہے۔ اس سے نیچے کا درجہ کیا ہے شہید کا؟ کہ جو دلائل اور براہین، یعنی برہان کی جمع، دلائل کے ساتھ اور دلیلوں کے ساتھ اسلام کو مان جاتے ہیں، ان کو مشاہدے کی ضرورت نہیں ہوتی کہ پہلے ہم اللہ کو دیکھیں گے پھر مانیں گے۔ یہ وہ کیفیت ہے جس کو انتابد اللہ کا انک تراہو کہا گیا، احسان کی تعریف، کہ اللہ کی ایسی عبادت کرو جیسے تم اس کو دیکھ رہے ہو، یہ بھی اعلیٰ درجہ ہے۔ پھر یہ صدیقیت کے بعد والا درجہ ہوتا ہے کہ جس کے اندر ایک بندہ بالکل اللہ تعالیٰ کے ساتھ ہوتا ہے، اور حتیٰ کہ وہ حق کے لیے جان دینے والا بن جائے۔ اللہ اکبر، شہداء، شہید، کہ جن کو پھر واقعی اللہ تعالیٰ کی ذات ہر طرف دکھتی ہے، ہر چیز میں ان کو اللہ تعالیٰ کی ذات دکھتی ہے، جو ساری زندگی دنیا میں دین کی صداقت کا شاہد رہے، وہی قیامت کے روز لتکون شہداء علی الناس کے موافق شہیدوں میں شامل ہوگا۔ والصالحین، اور صالح لوگ، یہ چوتھا درجہ ہے۔ یہ وہ لوگ ہوتے ہیں جو کس کے پیچھے، یعنی شہداء کے بعد والا درجہ ہے، جو عقائد اور اعمال دونوں کے لحاظ سے صالح ہو۔ کیسے؟ اس کو آپ سمجھ لیجئے، یعنی ہر بندہ ڈائریکٹ خود نہیں دیکھتا، ہر بات کو خود جا کے نہیں دیکھتا، کچھ دیکھاتے ہیں، کچھ اس کی بات پہ تصدیق کر دیتے ہیں۔ نبی نے خود چیزوں کو دیکھ لیا، صدیق نے اس کی تصدیق کر دی، شہید نے اس کو مان لیا، اور صالحین کون ہے؟ جو ان کو کرتا دیکھ کر وہی کام کرنے لگ جاتے ہیں۔ یعنی یہ وہی بات ہے کہ ان تعبد اللہ کا انک تراہو، کہ تم ایسے ہی عبادت کرو کہ تم اللہ کو دیکھ رہے ہو۔ یہ درجہ کون سا ہوا؟ شہداء کا۔ اس پہ نہ پہنچو تو پھر فائن لم تکن تراہو فإنہ یراک، یہ اس درجے کے لوگ ہیں کہ چلو پھر ہم اللہ کو نہیں دیکھ پا رہے لیکن اللہ تو ہمیں دیکھ رہا ہے۔ صالحیت کا درجہ کیا ہے؟ کہ بندہ اس کیفیت میں رہے کہ اللہ مجھے دیکھ رہا ہے۔ یہی تقویٰ کا درجہ ہے۔ یہ وہ لوگ ہیں جو نیک ہوتے، اپنے خیالات، اپنے قول، اپنی نیتوں، اپنے ارادوں، اپنے عقائد میں نیکی کے راستے اختیار کرتے ہیں۔ یہ سلجھو لوگ ہوتے ہیں، یہ اصلاح کے خواہاں ہوتے ہیں، یہ کٹ کٹنے والے لوگ نہیں کہ لوگوں کو کفر کے فتوے دے کر اور منافق کے فتوے دے کر اسلام سے دور کر دیں، بلکہ یہ دین کی اصل خوبصورت شکل لوگوں کے سامنے رکھنے والے ہیں۔ فرمایا وحسن اولئک رفیقہ، کتنے پیارے ہیں یہ دوست۔ لفظ حسنہ کو بھی دیکھ لیجئے، حسنہ یہاں بمانی ما احسنہ ہے، ما تعجب کے لیے، کیا خوبصورت ہے۔ اردو میں بھی بولتے ہیں نا احسن، حسن اصل میں لفظ نہیں ہے، اگر اس کی گرامر میں آپ جائیں تو سین پہ پیش نہیں ہوتی، لیکن حسنہ عربی زبان کا خوبصورت انداز ہے۔ اس میں حسنہ بمانی ما احسنہ، ہم کسی خوبصورت انسان کو دیکھیں تو اردو میں ہم کہتے ہیں نا کیا خوب ہے یہ، کتنی خوبصورت چیز ہے، تو عرب لوگ کیا کہتے ہیں؟ ما احسنہ، ما احسنہ، کتنا پیارا ہے۔ تو ما احسنہ کر کے اللہ تعالیٰ نے یہاں حسنہ کے لفظ میں سمیٹ دیا، وہ حسنہ اولئک رفیقہ، کتنی پیاری کمپینین شپ ہے، کتنی پیاری کمپنی ہے۔ کوئی دیکھے، کوئی خواہش کرے، کوئی حسرت کرے تو اس کمپنی کی، اس رفاقت کی تمنا کرے کہ کتنی پیاری یہ ہے۔ اس پہ اللہ تعالیٰ نے لوگوں کی تعریف فرمائی، ان کو کتنا پیارا مل گیا ساتھ، وہ حسنہ اولئک رفیقہ، رفیق رفق سے، اور رفیق کہتے ہیں نرم دل دوست کو۔ یہ جو ہماری کونی ہوتی ہے نا، یہ کون بالکل بے، اس کو مرفق کہتے ہیں، کیونکہ ہم اس پہ آرام کر لیتے ہیں نا، تھک جائیں تو کونیاں ٹکا لیتے ہیں۔ تو وہ دوست جس کی سنگت میں، جس کی کمپنی میں ایک انسان آرام محسوس کرے، آسائش محسوس کرے، وہ دوست جو بہت ٹیک کیئرر ہے، جو اس کا ہر لحاظ سے خیال رکھنے والا ہے، تو اللہ تعالیٰ کہتے ہیں کہ اگر کوئی خواہش رکھے تو ایسی دوستی کی خواہش رکھے۔ اور ایسے ہی لوگ ہیں جو واقعی کل جنتوں میں اللہ کے نبی کے ساتھ ہوں گے، اور وہاں جا کے پھر یاد کریں گے اللہ تعالیٰ کہ نبی بتائیں ذرا وہ وقت تو سنائیں جب طائف میں آپ کے ساتھ مشکلات آئیں، جب احد کے میدان میں آئیں۔ میں سوچتی ہوں کہ صحابہ کرام کو تو وہ سارے غم بھول جائیں گے کہ جب وہ جنت میں بیٹھے اللہ کے نبی کے ساتھ باتیں ساری کر رہے ہوں گے۔ اور ہمارے لیے آج عمل کیا ہے کہ ہم اللہ کے نبی کو نہیں دیکھ سکے، ہم ان کا ساتھ نہیں پا سکے، لیکن ان کی رفاقت کو پانے کے لیے یہ کام کرنے والے بنے۔ فرمایا ذالک، یہ ہے کیا؟ ایسے لوگوں کا ساتھ نصیب ہونا، دنیا میں بھی نیکوں کی دوستی نصیب ہو جانا، اچھی کمپنی کا مل جانا، یہ اللہ کا فضل ہے، لیکن آخرت میں تو یہ یقیناً فضل ہوگا۔ ذالک الفضل من اللہ، یہ اللہ کا فضل ہے۔ وکفا باللہ علیما، اور اللہ خوب جانتا ہے، کیا جانتا ہے کہ کس کو کہاں لے کے جانا ہے۔ تمنائیں کرنے والے بہت سارے ہیں، خواہشات کرنے والے بہت سارے ہیں، دعوے کرنے والے بہت سارے ہیں، لیکن اللہ کو غلطی نہیں لگتی، اللہ ان کو ہی دے گا جن کے دل سچے ہوں گے۔ حدیث میں آتا ہے کہ جنت کے 100 درجے ہیں، اور ایک درجے والے دوسرے والوں کو ایسے دیکھیں گے जैसे तुम आसमान के सितारों को देखते हो, यानी वहाँ लोगों के दर्जे होंगे और किस तरीके से लोग एक से ऊपर दूसरे को देखेंगे। तो अल्लाह ताला से दुआ है कि वो हमारे लिए अल्लाह के नबी की इत्तबा और आपसे मोहब्बत करना आसान कर दे। सहाबा कराम के तो बेशुमार वाक़ियात हैं जिसमें आपकी अल्लाह के नबी से मोहब्बत की बात है। एक बहुत प्यारी किताब है नबी पाक से मोहब्बत की अलामत, उसमें आप बहुत सारे वाक़ियात ऐसे पढ़ सकते हैं कि जिसमें सहाबा कराम इसकी ख्वाहिश करते थे। एक बड़ा ही प्यारा छोटा सा वाक्य आपको सुना देती हूँ एंड पे, कि अल्लाह के नबी के पास एक शख्स थे, सहाबी थे, काब बिन असलमी। तो वो आपकी खिदमत में रहते, सब चले जाते लेकिन ये आपके घर के बाहर ही करीब रहते। आपने एक दिन बाहर आवाज़ सुनी तो आपने पूछा कि आप इधर क्यों हैं, तो कहा कि अल्लाह के नबी इसलिए था कि शायद रात को आपको ज़रूरत पड़े, दिन में तो बहुत सारे लोग देख रहे होते हैं, तो रात को मैं आपकी खिदमत करूँ। इसीलिए तहज्जुद के वक्त जो आपके लिए पानी लाते, क्योंकि उस दौर में तो इस तरह की फ़िज़िकल ज़रूरतें भी होती थी ना, आपका लोटा उठा के ले जाते, आपकी मिसवाक को तैयार करते। तो एक दिन आप इनसे बहुत खुश हुए तो आपने इनसे पूछा कि सल, सवाल करो, जो मांगोगे मैं अल्लाह से तुम्हारे लिए दुआ करूँगा, हम होते तो क्या कहते। सोचे ज़रा, हाँ, कोई अच्छी चीज़ अल्लाह के नबी के जिस्म पे होती कहते यही दे दें, हाँ। लेकिन इन्होंने कहा कि अस अलुका मरा फतक फिल जन्ना, अल्लाह के नबी मैं आपकी जन्नत में रिफाकत मांगता हूँ, यानी मैं आपका साथ मांगता हूँ। दुनिया में भी आपकी खिदमत की है, मैं वहाँ भी करना चाहता हूँ। आपने कहा अवा गैरा ज़ालिक, कोई इसके अलावा भी कुछ और है? कहा नहीं, हुवा ज़ाका, बस यही चाहिए। तो आपने कहा अच्छा, फ़ाइन अला नफ्सी का भी कसरत सुजूद, बस फिर मेरी दुआ की तुम मदद करो कसरत से सजदे करके, यानी मैं तो अल्लाह से दुआ करूँगा तुम्हारे लिए लेकिन तुम नफिल ज़्यादा पढ़ा करो। इससे क्या पता चलता है कि दावों के साथ 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 इबादत में भी ताल्लुक होना चाहिए। फिर इससे इंसान को ज़्यादा ख्वाहिश होती है। और इसमें एक और भी बड़ा प्यारा वाक्य है कि एक दफ़ा मदीना के कुछ लोग मिल के तैयार हुए कि चलो जाके अल्लाह के नबी से दुआ कराते हैं, कि मदीना शहर में एक कुआं, एक कोई चश्मा निकल आए ताकि बहुत दूर से पानी ना लाना पड़े। घर से ये सोच के गए, वहाँ गए तो अल्लाह ताला ने वही के जरिए अपने नबी को बता दिया कि आज ये कुछ मांगने आए हैं। अब हमें पता चल जाए कोई मांगने आए तो हम क्या करेंगे, नॉट अवेलेबल, हैं बिज़ी। आप ऐसे नहीं थे, आपने खंदा पेशानी से उनको देखा, मुस्कुराए, कहा आओ, आज तुम जो मांगोगे मैं तुम्हारे लिए अल्लाह से दुआ करूँगा और तुम्हें मिलेगा। अब सोचे ज़रा, थोड़े दिले होते या जल्दबाज होते तो कहते जी 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 हम तो यही कहने आए थे। नहीं, हौसला, सब्र, तहम्मुल अंदर रखो फिर बाहर निकालो। कहा अच्छा, ज़रूर मिलेगा? हाँ, लेकिन अल्लाह के नबी ने कहा मिलेगा। अच्छा, फिर तो सोचने का मौका दें, इतनी बड़ी खुशखबरी है कि जो मिले मांगेंगे मिलेगा। चले गए घर, रात को मशवरे होते रहे। अगले दिन आए और क्या कहा कि अल्लाह के नबी हम आपसे जन्नत में, हम ये हमारे लिए ये दुआ कर दें कि हमें जन्नत में आपका साथ मिल जाए, भूल गए पानी को, चश्मों को, कुओं को, मिल जाएगा, ले लेंगे, कर लेंगे और मेहनत, लेकिन जन्नत में आपका साथ मिले। और रिवायात में आता है कि ये मशवरा उनको एक बच्चे ने दिया था, यानी उस दौर का बच्चा बच्चा अल्लाह के नबी की मोहब्बत का इतना ज़्यादा दिलदादा था। आपने फिर उनके लिए हाथ उठा के दुआएं की, अल्लाहुम्मा अग़फिर लिल अंसार, अल्लाह अंसार को माफ़ कर दे। कहा अल्लाह के नबी हमारे बच्चों के लिए भी दुआ करें। आपने कहा अल्लाह अंसार के बच्चों को बख्श दे। कहा अल्लाह के नबी हमारे ग़ुलामों के लिए भी दुआ करें। कहा अल्लाह ताला अंसार के ग़ुलामों को भी बख्श दे। ये सच्चे दाई होते हैं। हम जैसे बाज़ारी मोहब्बत करने वाले, दावे करने वाले, आशिकाने रसूल की बातें और सुन्नतों को तोड़ने वाले, मस्जिदों में अजानें होती रहे और हम जलसे जुलूस निकालते रहे और हमारे इस्लाम पे कोई फ़र्क ना पड़े, ज़रूरत है इस बात की कि हम अपनी कोशिशों का रुख अमल की तरफ करें। आपने लोगों की मोहब्बत का रुख अमल की तरफ मोड़ा। ये नहीं कभी कहा कि बैठ के मेरी नातें पढ़ते रहो, मेरे लिए ज़रा दरूद पढ़ते रहो और बस करते रहो और ये करो और वो करो, नहीं। और आप देखिए कि एक मौका ऐसा था कि एक हबशी था, सियाह फाम था, अल्लाह के नबी के पास आया तो कहने लगा कि आप हमसे सूरत में भी अच्छे हैं, नबूवत में भी आप अच्छे हैं। सोचिए उसका अंदाज़, सियाह रंग का भी था, हबशी भी, ग़ुलाम भी था। कहने लगा ना शक्ल मेरी अच्छी, ना माल में अच्छा हूँ, और आपके पास सब कुछ है, दीन भी है और दुनिया भी है, अल्लाह ने आपको शक्ल भी अच्छी दी है, आपको सब कुछ दिया है, क्या अगर मैं ईमान ले आऊँ और आपके जैसे अमल करूँ तो क्या मैं कल आपके साथ जन्नत में जाऊँगा? देखिए अभी ईमान नहीं आया लेकिन अल्लाह के नबी की मोहब्बत है। अल्लाह के नबी ने फरमाया, ज़रूर तुम अपनी इस हबशियाना बदसूरती से नहीं बल्कि बड़े खूबसूरत बनकर जन्नत में जाओगे, और उस ज़ात की कसम जिसमें मेरी जान है कि तुम जन्नत में सफ़ेद होकर जाओगे, यानी तुम काले रंग के खबशी नहीं होगे, सफ़ेद हो जाओगे, और 1,000 साल के फासले से तुम लोग चमकने लगोगे। वो शख्स जब इतनी बड़ी खुशखबरी सुनी तो रोने लगा, कहने लगा, अल्लाह के नबी क्या मेरी आंखें भी वही कुछ देखेंगी जो आपकी आंखें देखेंगी? कहा कि हाँ आपकी आंखें भी वही देखेंगी। इस बात पे वो शख्स इतना रोया कि उसकी जान निकल गई और रोते रोते जान चली गई। रिवायात में आता है कि इसके सवाल जवाब पर सूरह दहर नाजिल हुई थी कि हल अता अल इंसानी हिन्नु मिन दहरी लम यकुन शय्यम मस्कूरा। और इस पूरी सूरत में जन्नत की इतनी प्यारी डिस्क्रिप्शन है, इतनी ज़्यादा उसकी वजाहत है कि यानी उसको पढ़ के वाकई ऐसे लगने लगता है कि बंदे का दिल बंद हो जाए। तो वो इस एहसास के साथ कि मैं वो जन्नत देखूंगा दुनिया में ताप ना ला सका, और दुनिया से चला गया। तो सारी बात का खुलासा क्या है कि कुर्ब की शर्त मोहब्बत है। अल्लाह के नबी का कुर्ब मिलेगा लेकिन शर्त मोहब्बत है। और कौन सी मोहब्बत? अमल वाली मोहब्बत। और ये बात भी पता चल गई कि अल्लाह के नबी की रिफाकत किसी रंग और नस्ल पर मुनहसर नहीं। हर रंग वाला जाएगा, हर शक्ल वाला जाएगा। असल बात यह कि अमल खूबसूरत होने चाहिए। अल्लाह रंग को नहीं देखता, शक्लों को नहीं देखता, सूरतों को नहीं देखता। अल्लाह अकबर। मुस्नद अहमद की रिवायत है कि एक शख्स आपके पास आया और कहा कि मैं इस बात की गवाही दे चुका हूँ कि अल्लाह के सिवा कोई इबादत के लायक नहीं, और ये कि आप अल्लाह के सच्चे रसूल हैं, और मैं 5 वक्त की नमाज का भी पाबंद हूँ, ज़कात भी देता हूँ, रमज़ान के रोज़े भी रखता हूँ। ये सुनकर अल्लाह के नबी ने फरमाया, जो शख्स इस हालत में मरा वह अम्बिया सिद्दीकीन और शुहदा के साथ होगा, बशर्ते कि उसने अपने माँ बाप की नाफरमानी ना की हो। अल्लाह अकबर। तो मुझे तो कोई चोर दरवाज़ा नहीं दिखता जन्नत में जाने का या अल्लाह के नबी की माइयत का। असल बात है कि अमल से ज़िंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाकी अपनी फितरत में न नूरी है न नारी। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमें दुनिया में अमल करने वाला बना दे, और वहाँ हमें उन अमलों पे बस अल्लाह ताला अपनी माफ़ी के कलम फेर कर जन्नत की तरफ डाल दे। यहाँ पे सबक पूरा हुआ। सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफ़ून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।